भुटानी शरणार्थीको कथाव्यथा समितिको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भुटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बढेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अंक पुनर्वास कार्यक्रम शुरू भएसँगै शरणार्थी शिविरमा देखिएको सांस्कृतिक समस्याको सन्दर्भमा केन्द्रित छ। पुनर्वास हुने शरणार्थीको संख्या बढेसँगै शरणार्थी शिविरहरूमा पण्डित तथा पुरोहितहरूको घट्दो संख्याले पारेको असरको चर्चा गर्छौ।
पण्डितहरू चाहिँ झन् साह्रो एउटै नै रहेनन्, सबै गइसके। अहिले अब केही गर्नु पर्दाखेरि साह्रै कठोरले खोज्नु पर्छ।
शरणार्थी पुनर्वाससँगै शुरू भएको शरणार्थी शिविर समायोजनका कारण त्यहाँ भएका मठ मन्दिर र विभिन्न धार्मिक स्थल स्थानीयलाई हस्तान्तरण गर्ने क्रमका बारेमा पनि चर्चा गर्छौ।
गाउँ बस्ती र शिविरका सामूहिक बनाएको यसलाई मन्दिर संरक्षण समिति भनेर त्यहाँ समिति गठन गरेको छौ। दुईतर्फीकै त्यसैले नै देख्ने गर्छौ।
यी सामग्रीसँगै शरणार्थीले गरेको भुटानको याद कार्यक्रम र शरणार्थी मुद्दाका बारेमा शरणार्थी शिविरमा रहेका भुटानीको राय र तर्क पनि छ। तर अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
आजदेखि झापामा शुरू भएको पूर्वाञ्चल स्तरीय दोस्रो नकआउट फुटबल प्रतियोगितामा भुटानी शरणार्थीको एक समूह पनि सहभागी भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित शुरू प्रतियोगितामा शरणार्थी समूह, सशस्त्र प्रहरीको समूह सहित झापा, मोरङ र सुनसरीका 12 समूह सहभागी छन्। झापाको डाँगीबारी र शनिश्चरी समूह बीच भएको प्रतियोगिताको पहिलो खेलमा डाँगीबारी 4-3 विजयी भएको छ। शरणार्थी सहायता संस्था कारितास र झापा जिल्ला खेलकुद विकास समितिले मिलेर प्रतियोगिता गरेका हुन्। प्रतियोगिता अघि दिउँसो विभिन्न सांस्कृतिक कार्यक्रम भयो। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको सहयोगमा भएको प्रतियोगिताका विजेताले 1,00,000 र उपविजेताले 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको पहिलो चरणका खेल बेलडाङ्गी शरणार्थी शिविरको खेल मैदानमा र बाँकी खेलहरू झापाको मेची रंगशालामा हुनेछ। प्रतियोगिताको फाइनल आउँदो 13 गते हुनेछ। तेस्रो देश पुनर्वास हुने शरणार्थीको संख्या 58,412 पुगेको छ। सबैभन्दा धेरै शरणार्थी अमेरिका पुनर्वास भएका छन्। अहिलेसम्म 49,012 शरणार्थी अमेरिका पुनर्वास भएका छन्। यसै गरी अस्ट्रेलियामा 3,197, क्यानाडामा 4,195 र डेनमार्कमा 612 पुनर्वास भएका छन्। यसै गरी बेलायतमा 111, नेदरल्याण्डमा 324, नर्वेमा 372 र न्यूजील्याण्डमा 589 भूटानी पुनर्वास भएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको झापा दमकमा रहेको कार्यालयले दिएको जानकारी अनुसार अब झापा र मोरङका 5 शरणार्थी शिविरमा 54,972 भूटानी शरणार्थी छन्। यी मध्ये पनि 41,293 पुनर्वासको लागि इच्छा पत्र भरेका छन्। बाँकी 13,679 भुटानी शरणार्थीको पनि पुनर्वासमा कुनै चासो छैन। शरणार्थीको मानवीय सहायताको लागि भन्दै सन् 2008 तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएको हो। पहिचान र सहायताको माग सहित अघिल्लो महिना आमरण अनसनमा बसेका भुटानी शरणार्थी महिलालाई पुनर्वास भएका भुटानीले आर्थिक सहयोग गरेका छन्। आमरण अनसन बसेका 11 शरणार्थी महिलालाई अस्ति बुधबार जनही 2,700 रूपियाँका दरले दिइयो। पुण्डे फाउण्डेशन, भुटनिज कम्युनिटी, नेदरल्याण्ड र विभिन्न मुलुक पुगेका 15 शरणार्थीले 410 अमेरिकी डलर सहयोग गरेका हुन्। 12 दिनसम्म आमरण अनसनमा बसेका शरणार्थी महिलालाई सहयोग एवं सहानुभूति स्वरूप सहयोग गरिएको फाउण्डेशनका प्रतिनिधि विद्यापति मिश्रले बताउनुभयो। गएको नोभेम्बर 15-12 दिनसम्म शरणार्थी महिलाले गरेको आमरण अनसन 5 महिनाभित्र माग पूरा गर्न प्रक्रिया शुरू गर्ने सहमति सहित टुङ्गिएको थियो। यसैबीच पहिचान र सहायताको माग सहित आमरण अनसन बसेको शरणार्थी महिला समूहकी संयोजक दुर्गादेवी विष्टले सहयोग गर्ने व्यक्ति र संस्थालाई धन्यवाद दिनुभएको छ। भोलि परेको भूटानको राष्ट्रिय दिवसको उपलक्ष्यमा बेलडाङ्गी शरणार्थी शिविरमा विशेष कार्यक्रम गरिने भएको छ। भूटानी शरणार्थी प्रतिनिधि स्वदेश प्रति समितिका संयोजक डाक्टर भम्पा राईको नेतृत्वमा कार्यक्रम हुनेछ। कार्यक्रममा अधिकार कर्मी तथा राजनीतिक व्यक्तिहरूले बोल्नेछन्। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा विभिन्न संस्थान र कार्यालयमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको श्रम शोषण भएको खुलासा भएको छ। गएको 3 वर्ष यता भूटानका थिम्पू, फुन्सोलिङ, गेलेफू लगायतका 6 जिल्लाका विभिन्न संस्थान तथा कार्यालयमा गरिएको आकस्मिक
अध्ययनले यस्तो पत्ता लगाएको हो। दिनको 8 घण्टा भन्दा धेरै र सार्वजनिक विदाको दिनमा पनि काम गर्नुपर्ने कर्मचारीहरूका साझा समस्या रहेको पाइएको छ। अध्ययनले रोजगारदाताहरूले आधारभूत श्रम अधिकारबाट आफ्ना कर्मचारीलाई वञ्चित गरेको पाइएको छ। रोजगारदाता र कर्मचारी दुवै पक्षलाई आधारभूत श्रम अधिकारबारे जानकारी नै नभएकाले पनि कर्मचारीहरू बढ़ी शोषणमा परेको पाइएको क्युनसेलले छापेको छ। भूटानमा गएको वर्षदेखि आधारभूत श्रम अधिकारको हनन गर्नेहरूलाई सजाय दिन थालिएको छ। अहिलेसम्ममा संस्थान तथा कार्यालय गरी 72 संस्थाबाट सजाय स्वरूप न्यूनतम 5,60,000 रकम असुलिएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वास कार्यक्रम शुरू भएसँगै शरणार्थी शिविरमा देखिएको सांस्कृतिक समस्याको सन्दर्भमा चर्चा गरौं। भूटानी शरणार्थी शिविर आफैमा एउटा सिंगो देशको प्रतिविम्ब बनेर रहेका छन्। सामाजिक मूल्य मान्यता र संस्कार संस्कृतिको विभिन्न रूप देख्न पाइन्छ शरणार्थी शिविरहरूमा। आफ्नो देश छाड्न परे पनि शरणार्थीले धर्म संस्कृतिको हरेक पाटोमा आफूलाई सधैं दुरूस्त राखेका छन्। अर्थात शरणार्थी जीवनमै पनि भूटानीहरूले आफूले मान्दै आएको धार्मिक रीतिथितिलाई कायम राखेका छन्। तर तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएसँगै धर्म संस्कृतिका अगुवाहरू अर्थात पण्डित पुरोहितहरूको संख्या घट्दै गएको छ। यसले गर्दा मर्दा पर्दा गर्नुपर्ने रीतिथिति धान्न शरणार्थीलाई हम्मे हम्मे परेको छ। यसबारेमा थप चर्चा गर्न यतिखेर साथी गोपाल गर्तौला शरणार्थी शिविरमै हुनुहुन्छ।
अहिले म बेलडागी 3 शरणार्थी शिविर आइपुगेको छु। एकजना महिला हुनुहुन्छ मेरो छेउमा, यहाँको शुभ नाम?
मेरो गंगामाया तिम्सिना, मेरो घर चाहिँ टीमै हो होइन। यहाँ वर्कसपको लागि आएर थिए, गाडी बन्द भएर यहाँ घर माइतमै बसिरहेको छु।
तपाईँ टीमाईको हुनुहुँदो रहेछ, तपाईँसँग बेलडागीमा भेट भयो। जस्तो के यो पुरेतहरूको संख्या घट्दै गएको भन्ने हामी जे सुन्छौ नि, कस्तो हो कुरा चाहिँ?
पुनर्वास प्रक्रियाले र यता क्याम्प सिफ्टिङले गर्दाखेरि चाहिँ पुरेत पाउनै छोडियो। अहिले आफ्नो घरमा तिथि श्राद्ध गर्नु पर्यो भने पनि अहिले गाउँबाट बोलाउनु पर्यो।
तपाईँहरूको घरमा कति वर्षदेखि चल्दै आएका पुरेतहरू थिए जो अहिले गइसके?
भुटानदेखि नै चलाउँदै आएका पुरेत यहाँ शिविरमा पनि पाइरहेको थियो। यसपालिदेखि चाहिँ हामीले गाउँका पुरेत बोलाएर तिथि श्राद्ध गर्नु पर्यो। अहिले क्याम्प सिफ्टिङको लागि आइहाल्नु भयो एकजना यहाँ हुनुहुन्थ्यो यादव गुरु, यता आउनुभयो। अब अरू सबै पुनर्वासमा जा गइसक्नु भयो। अहिले चाहिँ केही गर्नु पर्यो भने छँदै छैनन्। अब निवारण गर्नु पर्यो भने पनि छैनन्। अब यसो जब सब पढाउनु पर्यो भने पनि छैनन्। तिथि श्राद्ध त परै छ।
हजुर, मेरो नाम मिना नेपाल, बेलडाङ्गी 3 सेक्टर C1 हट नम्बर 12।
शिविरहरूमा चाहिँ पुरेत पण्डितहरू पाउन छोडिए अरे भन्ने जे सुनिन्छ नि, के छ तपाईँहरूको आफ्नै भोगाई चाहिँ?
अब धेरै नै गाह्रो भएको छ यहाँनेरि। अब अर्को क्याम्पको ल्याउँदाखेरि चाहिँ एक दुईजना अहिले चाहिँ सुविधा भएको छ होइन। त्योभन्दा अगाडि यहाँ बेडाङ्गी क्याम्प मात्रै हुँदा चाहिँ एकदमै गाह्रो थियो। यहाँ गाउँतिरबाट पनि बोलाउनु पर्ने स्थिति थियो। हाम्रो भाइको देहावसान भयो होइन, रघुनाथको, त्यो बेला पनि हामीले बाहिरबाट ल्याउनु परेको थियो।
अरू पूजा आजा गर्ने, जाप लगाउन, त्यसो भए त यतिखेर पुरेतहरू बाहिरबाट आउँछन् कि यहाँ?
हो, यहाँ शिविरमा भएकालाई अब 2-3 महिना अगाडि पात्र हेरेर देखाएर यो दिनको लागि चाहिँ मलाई दिनु पर्यो तपाईँको समय भनेर अगाडि नै फिक्स गर्न सक्यो भने चाहिँ पाइन्छ पनि। पहिला जस्तो भोलि मेरोमा कार्य छ आज पुरेत बोलाउन जान्छु भन्ने स्थिति चाहिँ छैन, भेटिँदैन। मेरै घरमा हुनुहुन्छ, उहाँहरूलाई पनि अब 1-1.5 महिना अगाडि नै आएर भन्नुहुन्छ अनि यस दिनको लागि भनेर।
म अहिले एकजना दलित पण्डित अर्जुन विश्वकर्मा, बहुत भूटानी शरणार्थी समाजमा एउटा स्थापित व्यक्तित्व हुनुहुन्छ, उहाँ भए ठाउँ आइपुगे बेलडाङ्गी 3 शरणार्थी शिविरमा। यही शिविरको हो नि तपाईँ पनि है?
हजुर सर, म बेलडाङ्गी 3 हो, सब सेक्टर C1 हट नम्बर 101।
तपाईँ त पण्डित हुनुहुन्छ, तपाईँले व्यासमा बसेर पुराण भनेको मैले पनि देखेको छु। शरणार्थी शिविरमा पुरेत पण्डितहरूको अभाव खड्किँदै गयो भन्नुहुन्छ, मैले कति शरणार्थीहरूसँग पनि कुराकानी गरेँ।
हजुर, अहिले जुन यो तेस्रो मुलुक जाने क्रम निरन्तर चलिरहेछ र यसमा पुरोहित पण्डितहरू पनि धेरै जसो गइसकेकोले यहाँ थोरै मात्र मात्रै रहिरहेका छौँ र उहाँहरूले जुन कर्मकाण्ड गर्ने इच्छा राखेर जुन समाजहरूले जुन कार्य गर्ने पहिलेदेखि गरिराखेको अनि त्यो इच्छा जसको थियो तिनीहरूको इच्छा पनि अहिले पूरा भइराखेको छैन। जहाँ कि उनीहरूले तोकेको तिथि मितिमा पुरोहित नभेटेर कार्यहरू स्थगित राखेर फेरि पनि त्यसलाई तिथिमिति हेराएर अनि फेरि पनि दोहोऱ्याएर पुरोहित पण्डित कहाँ पुगेर आएर गर्नुपर्ने स्थितिहरू भइरहेको छ। विशेष पुरोहितको अभावको कारणले गर्दा उनीहरूलाई पनि समस्या चाहिँ आएको छ आउन चाहिँ।
तपाईँ आफू पनि पण्डित हुनुहुन्छ, तपाईँ चाहिँ कतिको व्यस्त हुनुहुन्छ?
मेरो चाहिँ दुईपट्टिको काम भएकोले गर्दा म एकापट्टि एडब्ल्यूएफ अन्तर्गत आइपीडब्ल्यूको एउटा एजेन्सी फर्मेनमा पनि म कार्यरत छु र अहिले टिमआईको जुन शरणार्थीहरूलाई यहाँ सरुवा गर्ने जुन कार्य छ यसले गर्दा अलिकति म व्यस्त त रहेकोले उहाँहरूको इच्छा पूरा गर्न अहिले सकिराखेको छुइनँ अनि तपाईँहरू यहाँ जानुहोस् न फलनालाई पढाउनुहोस् न भन्नुपर्ने स्थिति छ अनि त्यहाँ पुग्दा तिनीहरू पनि नभेट्दा उनीहरू दुःख जीवन होइन यसो आफूलाई कति चाहिँ अप्ठ्यारो भयो अब पुरोहित पण्डित नभएर भन्ने लागेर उनीहरू फेरि पनि आफ्नो घरमा आउने अनि फेरि मलाई पनि भेट्न आउने होइन भ्याइदिनुहोस् भन्ने त्यस्तो कार्यहरू चाहिँ भइराखेको छ।
बेलनागी दुई शरणार्थी शिविर आइपुग्दा एकजना बुढी हजुरआमा चन्दन लगाउनु भएको छ रातो फेटा बाँध्नु भएको छ बुढी हजुरआमा हुनुहुन्छ यहाँको शुभ नाम
शारदा रेग्मी
कति वर्ष कि हुनुभयो तपाईँ
72 वर्ष भयो
यो शरणार्थी शिविरमा नि पूजा आजा गर्दा चाहिने जुन पुरेत पण्डित हुन्छन् नि त्यस्तो एकदम अभाव हुँदै गयो सकिँदै गयो उनीहरू भनिन्छ त्यस्तै हो
पण्डितहरू चाहिँ झन् साह्रो एउटै नै रहेनन् सबै गइसके अहिले अब केही गर्नु पर्दाखेरि साह्रै कठोरले खोज्नु पर्छ अगाडि नै 15 दिन अगाडि छ उता काम भने अहिल्यै भनिराख्यो भने मात्रै नपाइँदैन अहिले त्यस्तै भइरहेछ।
तपाईँको घरमा आफूले पूजा पुरेत को को गए
हामीले पूजा पुरेतहरू भान्जाहरू थिए भान्जाहरू गए हरिलाल अधिकारी कमल अधिकारी अरू त अब भान्जा खाल्छ त्यति नै हुन् पुरेतहरू अब अरू देउता सुबेडी यिनीहरू नै थिए हाम्रा अब यतापट्टि नेपाल गुरुजी मात्र यहाँ हुनुहुन्छ अरू चाहिँ उहाँबाट गोल्लाबाट आएका पनि गए पूजा आजाका लागि केही न केही अब मर्दा पर्दा चाहिँ पुरेत बिना र गाई गौत बिना चाहिँ चल्दो रहेनछ त्यो चाहिँ कति अभाव भयो भन्छ अब अहिले त्यस्तै भइराखेको छ अहिले।
म शनिश्वर शिविरबाट केदार उप्रेती U13
मैले बेलनागी शरणार्थी शिविरका कतिपय शरणार्थीहरूसँग कुरा गरेँ जस्तो शिविरमा चाहिँ अहिले पुरेत पण्डितहरूको अभाव खड्किँदै गएको छ मान्छेहरूले आफ्नो धार्मिक कार्य गर्दाखेरि अहिले चाहिँ पुरेत पण्डितहरू शिविरमा पाउन गाह्रो भएर बाहिरबाट समेत मगाउनु परेको शिविर बाहिरको बस्तीबाट मगाउनु परेको पनि रहेछ बेलनागीमा यहाँको चाहिँ स्थिति के हो
अब अन्य शिविरहरूमा जस्तै शनिश्चरी क्याम्पमा पनि यो अभाव चाहिँ एकदमै देखा परेको छ किनभने अब आफ्नो धार्मिक परम्परा विधि अनुसार गरिने पुराण व्रतमण्ड विवाह लगायत विभिन्न धार्मिक कार्यक्रम हुँदै जसरी पहिला चाहिँ अनगन्ती रूपमा पण्डित पुरेतहरूको चाहिँ हामी उहाँहरूसँग सोझै सम्पर्क गरेर ल्याउन सक्थ्यौं अहिले चाहिँ त्यो अभाव एकदम देखा पर्न थालेको छ।
तपाईँको छरछिमेकबाट को को प्रेत गए नामै भनिदिनुहोस् न।
टीएन निरौला एकजना हुनुहुन्थ्यो राम्रो पण्डित उहाँ जानुभयो गंगाराम काफले पनि जानुभयो त्यसै गरी गोविन्द तिमसिना पनि जानुभयो अन्य थुप्रो पण्डित पुरेतहरू अब तेस्रो देश पुनर्स्थापना भइसक्नु भएको छ।
नुवारन काजक्रिया जो अनिवार्य हुन्छन् नि सांस्कृतिक जो अनिवार्य कर्म हुन्छन् ती पनि प्रभावित हुन थाले अघि
एकदमै प्रभावित छन्। अहिले कस्तो अवस्था छ भने अब कार्यक्रमहरू एकैचोटि धेरै घरमा गर्नुपर्ने हुन्छ एकजना दुईजना छिटपुट रूपमा पण्डित पुरेतहरू भेटिन्छ सेड्युल मिलाउनै गाह्रो हुन्छ। अब झन् स्वस्थानीको बेला आयो अब एउटै समयमा थुप्रो घरमा चाहिँ स्वस्थानीको व्रत पूजा गर्नु पर्दाखेरि एकजना दुईजना पुरेत पण्डितलाई त अब भ्याइ नभ्याइ त्यही पनि हामीले ल्याएर पढाउनै गाह्रो हुन्छ। स्वर श्राद्ध र विभिन्न श्राद्धहरूमा कार्यक्रमहरूमा अहिलेको जस्तो समस्या अब कहिले देखा परेको थिएन एकदमै अति गाह्रो। कस्तो अवस्था आयो भने अब शिविरमा नपाएपछि बाहिर खोजेर धेरै टाढाबाट अब अलिक महँगोमा पनि ल्याउनु पर्ने अवस्था छ।
भाउ पनि बढो कि
भाउ त अत्याधिक बढी गयो अब बाहिरबाट ल्याउनु पर्छ अनि शिविरमै भएका पुरेत पण्डितहरू पनि अब चाहिँ भाउ बढाउने सुरुमा हुनुहुन्छ भएकाहरू पनि
यो कार्य गर्दा यति रुपियाँ भन्ने त्यस्तो त हुँदैन नि यहाँ चलन
तोकेरै चाहिँ छैन र भए पनि अब एउटा सामान्य लेबरले दिनमा 300-400 रुपियाँ कमाउँछ भने बिहानदेखि बेलुका पढ्ने पुरेत पण्डितलाई 400-500 रुपियाँ त दिनै पर्यो त्यस्तै अवस्था छ।
त्यो पनि पाइन छोडो अब
पैसै दिएर पनि ल्याएर लगाउन गाह्रो भइसक्यो। एकजना पण्डित गाउँ गएर प्रस्ताव गर भने मेरो 8-10 घर बाँकी छ त्यो पछाडि भन्नुहुन्छ यता आफ्नो तिथिमिति काटिएर जान्छ नभई पनि नहुने एकदमै अभाव खड्किरहेको छ।
पुनर्वास कार्यक्रममा सहभागी आफ्ना पुरोहित पण्डितहरू तेस्रो देश गएपछि संकटमा परेका शरणार्थीका कुरापछि एकैछिन पुनर्वासकै कारण शरणार्थी समाजमा परेको अर्को धार्मिक सांस्कृतिक समस्याका बारेमा पनि चर्चा गरौं। झण्डै 2 दशकदेखि शरणार्थी बनेका भूटानीहरूले शरणार्थी शिविरहरूलाई आफ्नै थाथल्लो ठानिसकेका छन्। त्यसैले शरणार्थी शिविरमा उनीहरूले विभिन्न खाले धार्मिक अनुष्ठान गर्ने थलोहरू बनाए। खुबै मेहनत साथ बनाइएका यस्ता मठ मन्दिर र विभिन्न धार्मिक स्थलहरू शरणार्थी शिविर समायोजनसँगै के कसरी चल्ने हुन् भन्ने शरणार्थीलाई चिन्ता छ। शरणार्थी पुनर्वासले शरणार्थीको संख्या घटेसँगै शुरू भएको शरणार्थी शिविर समायोजनका कारण त्यहाँ भएका मठ मन्दिर स्थानीयलाई हस्तान्तरण गर्ने क्रम पनि शुरू भएको छ। बाँकी जानकारी साथी साबित्रा ढुङ्गानाबाट।
भुटानी शरणार्थी शिविरहरूमा मठ मन्दिरको अवस्था कस्तो छ बुझ्नको लागि अहिले म टिमाई शरणार्थी शिविरको मानव धर्मको मन्दिरमा आइपुगेको छु। 21 नोभेम्बरदेखि टिमाई शरणार्थी शिविरका शरणार्थीलाई बेलडाङ्गी शरणार्थी शिविरमा सार्न थालिएको छ। यति बेला मन्दिरहरूको अवस्था कस्तो छ? एकजना शरणार्थी
मेरो पूर्ण सिंह गुरुङ C2 28 छाप्रा नम्बर।
अहिले के छ मन्दिरहरूको अवस्था शिविरमा?
मन्दिरहरूको अवस्था भनेको चाहिँ अहिले लगभग अन्तिम सबै गाउँलेहरूलाई हस्तान्तर गरिसकिएको छ सबै।
ए भनेपछि यो मन्दिर पनि स्थानीयलाई हस्तान्तरण गरिसक्नुभयो?
गरिसकेको।
भनेको यो टिमाई शरणार्थी शिविरलाई अर्को ठाउँमा सार्ने कुरा उठेपछि अथवा भनौ स्थानीयलाई हस्तान्तरण गर्नुभएको होला होइन?
हजुर।
त्योभन्दा अगाडि र अहिले पनि तपाईँहरूसँग यहाँ पूजा आजा गर्नेहरू स्थानीयहरू कतिको भेला हुन्छन्?
आउँछ झोडातिर अमर बस्तीतिर बर्ने माथि के भन्छ नाखोपाको प्रेमीहरू आउँछ चिना जाना भयो सबै गाउँसँग र यसले धेरै राम्रो जान पहिचान पनि गरायो।
यो आफै बनाउनु भएको कि स्थानीयहरूको सहयोगमा बनाउनु भएको थियो?
यो चाहिँ हामीले आफै बनायौं।
तर पूजा आजा गर्न चाहिँ
सबै आउनुहुन्छ। उनीहरूकोमा सत्सङ्गहरू हुँदा हामी जान्छौँ। ए ओछ्याउनेहरू एक दुईवटा कार्पेटहरू छ, 2-4 डल्फिनहरू छ, हार्मोनी ढोलकहरू त्यो बजाउनेहरू छ। सबै इलाका आश्रम चाहिँ धुलाबारी पर्छ। धुलाबारीलाई सबै हाम्रो जस्तो बजेटहरू पनि थियो 12-14 हजार के गर्दै गर्दै अहिले 9 हजार जस्तो बजेट रहेछ आर्थिक बजेट, त्यो पनि हामीले सबै जिम्मा दियौँ इलाकालाई।
अहिले म टिमाई शरणार्थी शिविरको विष्णु पाञ्चायन र शिव पाञ्चायन मन्दिरमा आइपुगेका छु। एकजना शरणार्थी हुनुहुन्छ, के हो यहाँको नाम थर?
पुजारी, मेरो नाम टिकाराम अधिकारी, मेरो D1 छाप्रा नम्बर 9 हो।
अहिले यो मन्दिरको रेखदेख चाहिँ कसले गर्दैछ?
मिलेरै दुई पक्ष स्थानीय लगायत शरणार्थीहरूले नै गरिँदैछ, हस्तान्तरण गरिसकेको छ। हस्तान्तरण गरे पछाडि जग्गा दर्ता गराउने काम भयो, मन्दिरको नामको ब्याङ्क खाताहरू खोलाउने काम पनि हाम्रो अहिले स्थायी समितिका अध्यक्ष इन्द्र अधिकारीजी हुनुहुन्छ, यहाँ ठक्क हाम्रो सट्टाभर्णा एरियामा पर्नुहुन्छ उहाँ, उहाँले सबै आफै लागि परेर काम गर्नु भएको छ।
भनेपछि तपाईँहरूको मन्दिर त पक्की छ, धेरै खर्च गर्नु भएको छ। यो 20 वर्ष शरणार्थी शिविरमा बसेर दुःख गरेर तपाईँहरूले बनाउनु भएको मन्दिर स्थानीयलाई नै हस्तान्तरण गरेर जाँदै हुनुहुन्छ होइन?
हजुर हजुर। 15 दिनमा एउटा संस्थाले अड्कलेर तैँले पुर्याएर खानै भनेर दिएको चिजलाई पनि संस्कार यो संस्कृति यो हामीले भुल्नु हुँदैन भन्ने खातिरै हाम्रो आमा बाबुहरू कति गरिब थिए होला, आफूले यसो छोराछोरीलाई इज्जत ढाक्न राखेका कमाएर राखेका पैसाहरू समेत जुटाएर उहाँले बनाउनु भयो, अनि त्यो भावी सन्तानलाई देखाउनको लागि र एउटा चिनो स्वरूप आउँदा पितृहरू उदारको उदारार्थको लागि पनि यो मन्दिर चाहिँ हामीले एउटा चिनो स्वरूप छोडेरै जान भनेर चाहिँ हामीले निर्माण गरेको भन्नुपर्छ।
टिमाई शरणार्थी शिविरको बाटोदेखि पूर्वपट्टि रहेको किराँती मन्दिरमा आइपुगेको छु। एकजना पुजारी हुनुहुन्छ,
मेरो नाम चाहिँ स्वागत कुमार राई।
तपाईँ यही शरणार्थी शिविरकै हुनुहुन्छ कि बाहिरको स्थानीय हुनुहुन्छ?
म बाहिरको स्थानीय हो।
तपाईँको घर चाहिँ कहाँ हो?
मेरो यही माथि जिल्ला चाहिँ इलाम पर्यो।
यहाँ पूजा गर्न आउने चाहिँ शरणार्थी अनि स्थानीय दुवै थरी हुन्छन् होला होइन?
दुवै थरी छ, अहिलेसम्म त दुवै थरीले गर्दैछन्।
अहिले चाहिँ यो शिविर भित्रको तपाईँहरूको यो किराँती मन्दिर कसले सञ्चालन गरिरहेछ, शरणार्थीले कि स्थानीयले?
अहिले त अब स्थानीयले नै गर्नु लाग्यो।
ए भनेको शरणार्थीले स्थानीयलाई हस्तान्तरण गरिसक्या हो?
गरिसक्यो।
टिमाई शरणार्थी शिविर हस्तान्तरणको प्रक्रिया सँगै शरणार्थीले यहाँका मठ मन्दिरहरू स्थानीयलाई हस्तान्तरण गरिसकेका छन्। यो कुरा बुझिसकेपछि अब हामी खुदुनाबारी शरणार्थी शिविरमा मठ मन्दिरको अवस्था कस्तो छ बुझ्नको लागि त्यतैतिर लागौं। अहिले म खुदुनाबारी शरणार्थी शिविरको बाटोदेखि उत्तरपट्टि रहेको ड्रोक नर्बु छोलिङ गुम्बामा आइपुगेको छु। एकजना शरणार्थी हुनुहुन्छ,
मेरो नाम नरबहादुर गुरुङ हो, सेक्टर B1 हटाउँ 28 हो, सहयोगी रूपमा गर्दैछु काम।
यो मठ मन्दिरको अवस्था चाहिँ के छ? पूजा आजा हुँदा स्थानीयहरू शरणार्थीहरू सँगै मिलेर पूजा आजा गर्नुहुन्छ होला होइन?
हजुर, त्यो त हो नि, अब बस्तीको समाजहरू पनि आउनुहुन्छ यहाँको मिलेर गर्छौँ।
खासमा पूजा चाहिँ कहिले कहिले हुन्छ पूजा आजा?
यो बिहान र बेलुका हुन्छ, अहिले नि त्यो महिनामा हुन्छ पूर्णिमाहरू।
अनि यो गुम्बा चाहिँ स्थानीयहरूलाई हस्तान्तरण गर्ने कुराहरू त्यस्तोहरू चाहिँ आएको छ कि छैन?
ए त्यो त आएको छ, तामाङको समाजलाई चाहिँ जिम्मा दिएको छ। अब कहिले हुन्छ बैठक बस्नु भएको छ?
बुद्धिस्टहरूको गुम्बा छेउमै रहेको किराँतीहरूको मिङ्सो माङहिममा आइपुगेको छु।
एकजना शरणार्थी हुनुहुन्छ।
रामबहादुर रूपाबुङ हो, मेरो यापान 48 मन्दिरका चौकीदार।
किराँतीहरूको नि महत्वपूर्ण चाडपर्व आउँदाखेरि शरणार्थी र स्थानीयहरू यहीँ भेला भएर पूजा आजा गर्छन् होला?
हजुर, यहीँ भेला हुन्छौँ, यहीँ पूजा बुजा सेवा गर्छौँ, पूजा गर्छौँ, यही नै हो। स्थानीयहरू आउँछ, उहाँहरूकै बलले त हामीहरू पनि यहाँ गरेको हो। दुईपट्टि मिलेर हामीहरूले यहाँ मन्दिर बनाएको हो। हामीहरू बाजोजुजो गर्दैनौँ, हामीहरू बस्तीदेखि कोही बाँसका लिङ्गहरू 2 केजी चामल यस्तो गरेर चलाउँदैछौँ अहिले।
के पर्यो यहाँको नाम थर?
मेरो नाम के सोङमेन राई, सेक्टर F138 क्रिया धर्म तथा सहायता उत्थान संघ प्रवास भुटानको क्षेत्रीय अध्यक्ष।
यो शिविरमा मठ मन्दिरहरूको अवस्था कस्तो छ?
यो खुदाबारी क्याम्पमा चाहिँ 51 सालको असार 1 गतेदेखि चाहिँ हामीले मन्दिर निर्माण गर्न हामी सफल भयौं र त्यस पश्चात अहिलेसम्म निरन्तर हामीले त्यहाँ चलाएर आइरहेका छौं। र भुटनिस किरा धर्मावलम्बी र यहाँ खुदामारी गाविस अन्तर्गत रहेका किरा धर्मावलम्बी हामी दुईतर्फी नै सामूहिक चलाएर आइरहेको छौं। मठ मन्दिरमा विशेष गरी कलश हुन्छ, दियो कलश, नाभको काँसका दियो कलश, घण्टी भयो, डम्बरू भयो, तरवार भयो, झ्याम्टा भयो, यी कुराहरू हाम्रो त्यहाँनिर राखेको हुन्छौँ। गाउँ बस्ती र शिविरका सामूहिक बनाएको यसलाई मन्दिर संरक्षण समिति भनेर त्यहाँ समिति गठन गरेको छौँ, दुईतर्फीकै त्यसैले नै रेख्ने गर्छौँ।
यो शिविर सार्ने कुरा उठिरहेछ नि, के छ तपाईँहरूको यो मठ मन्दिरको अवस्था?
यो मठ मन्दिर हामीले गाउँ बस्तीको धर्मावलम्बीहरूलाई तपाईँले यसमा लिनुपर्छ र हामी तपाईँहरूलाई हस्तान्तरण गर्न जाने हो। यसमा यो मन्दिर भनेको मास्नु हुँदैन र तपाईँहरूले रेख्दै गरेर निरन्तर चलाउनु पर्छ भनेर हामी सरसल्लाह भइसकेको छ।
खुदिनाबारी शरणार्थी शिविरका सचिव टिकाराम राई, तपाईँहरूको शिविरमा मठ मन्दिरहरू कति छन्?
मठ मन्दिरहरू जम्मा हाम्रो शिविरमा 6 छ। क्रिस्चियन धर्मावलम्बीहरूको चाहिँ एउटा जेनरली चाहिँ आउट अफ क्याम्पमा छ, नजिकै चर्च, र कतिपय उहाँहरूको पनि अब डिभिजन रहेछ, क्याथलिक, रोमन क्याथलिक, पेन्टिकोस भन्नेहरू रहेछ। कतिले चाहिँ भित्रै पनि क्याम्पभित्रै पनि चर्च आफ्नै हटमा थोरै जग्गामा आफू बसेर चर्च जस्तो बनाएर उनीहरूले आफ्नो सन्डे क्लास उनीहरूको आफ्नो कार्यक्रमहरू गर्ने गरेका छन्। बुद्धिस्टहरूको गुम्बा पनि छ, हिन्दू धर्मावलम्बीको पनि मानव धर्म सेवा संघको एउटा छुट्टै छ, शिव पञ्चायन मन्दिर पनि छ, र किराँतीहरूको पनि आफ्नै किसिमले आफ्नै रेखदेखमा राखेर बसेको छ। किराँत धर्म यायोखा समग्र राईहरूको मात्रै पनि एउटा मन्दिर छ।
त्यो मठ मन्दिरहरूको अवस्था चाहिँ कस्तो छ?
अब भौतिक सामग्रीहरू कतिपय कुराहरू स्थानीय साथीहरूले सहयोग गरिरहेको अवस्था रहेको छ। शारीरिक र फिजिकल्ली प्रेजेन्टेसन हुने खालको कुराहरू चाहिँ अब क्याम्पभित्रैबाट पनि प्राय मात्रामा फिजिकल म्यान पावरहरू प्रोभाइड गरेर त्यो मन्दिरको अवस्था चुस्त दुरुस्त राख्ने एउटा उहाँहरूले आफ्नो तरिकाले विधान तयार गरेर आजको अवस्था एक किसिमको मन्दिरकै अवस्थाहरू रहेको छ। कोही पुजारीहरू भित्रका छन् भने कोही पुजारी बाहिरका, यसरी पूजापाठ गर्दाखेरि भनेको चाहिँ संयुक्त रूपमा गर्ने गर्छ र गराउने गर्छ।
तपाईँहरूको शिविर सर्ने कुरा, शिविर स्थानान्तरणको कुरा उठेसँगै कतिपय मठ मन्दिरहरू त स्थानीयहरूलाई हस्तान्तरण गरिँदैछ नि, यहाँ चाहिँ के छ?
शिव पञ्चायन मन्दिर चाहिँ करिब यो चाहिँ हस्तान्तरण स्थानीय साथीहरूलाई भइसकेको छ भने अरू अन्य मन्दिरहरू पनि यसरी नै साथीहरूले आफ्नो तरिका तर्जुमाहरू गर्दै गरेको अवस्थाहरू छ।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले पुनर्वास कार्यक्रम शुरू भएसँगै शरणार्थी शिविरमा देखिएको पण्डित पुरोहितको अभाव र शरणार्थी शिविर समायोजनपछि त्यहाँ रहेका मठ मन्दिर र विभिन्न धार्मिक स्थलको अवस्थाबारे चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेचीटी 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ। अब शरणार्थीले गरेको भूटानको याद सुनौ।
बेलनागी 2 शरणार्थी शिविरमा रहनुहुने एकजना दाई, यहाँको शुभ नाम?
नरबहादुर कार्की, जेत्री घर नम्बर 21।
त्यसअघि चाहिँ तपाईँको बसोबास कुन ठाउँमा हो?
मेरो सामुजङ्घा डिस्ट्रिक्ट, मेरो भनेको दैफम हस्तिनापुर ब्लकमा पर्छु म, बोर्डर साइड पर्छ, आसाम बोर्डर र अरुणाचलको छेउ पर्छ हामी।
त्यहाँ तपाईँको घरबारी खेतबारी के कस्तो थियो?
अब खेतबारी भन्दाखेरि यहाँको जस्तो झापा भयो, मोरुङ भयो, त्यस्तै हो। उहाँ पनि पानीको अभाव हुँदैन थियो, खेती राम्रै थियो। मेरो अब भनेको 9 acres 60 decimal खेतबारी हो मेरो। त्यसमा 1 acre जस्तो चाहिँ हाम्रो बारी थियो, अब यसो घाँस साँस लगाउने, यसो कोदोहरू रोप्ने, मकै रोप्ने 1 acre, अरू चाहिँ सबै खेतै खेत हो। 365 मुरीसम्म चाहिँ थन्क्याउँथ्यौँ कोही साल चाहिँ। अब हाम्रोमा चाहिँ त्यति काम गर्ने मान्छे थिएन न, भाइहरू पनि मसिना, म पनि अब यता जागिरमा, बाउ पनि जागिरे, बाउ आर्मीमा गर्दाखेरि हामी चाहिँ बेसी जस्तो अदिया दिन्थ्यौँ मान्छेलाई।
पशु चौपाय भेडा बाख्राहरू कति पालिएको थियो?
भेडा भन्ने चाहिँ हाम्रोतिर साह्रै पाल्दैन थिए। अब हाम्रो चाहिँ बगान, तामल बगान भन्थ्यौँ, यहाँ चाहिँ गुवाबारी भनौँ न, उहाँ चाहिँ तामल बगान भन्थे। त्यही हो, गाई भनेको बेसी पालेर पनि उहाँ यो हुँदैन थियो, 2-3 गाई, खसी बाख्रा, कुखुरा यस्तै पाल्थ्यौँ।
तपाईँले जागिरे थिए भन्नुभयो, केमा जागिर गर्नुहुन्थ्यो भुटानमा?
म WFEमा काम गर्थेँ। WFEबाट म त्यहाँदेखि निस्केर चाहिँ म सब डिभिजन कोर्ट, डुङथिम कोर्ट भन्थ्यो, त्यसमा 2 जागिर खाँदा खाँदै त्यहाँदेखि यही त हो, आन्दोलन सन्दोलन भयो। अन्त होला अब प्रजातन्त्र ल्याउनु पर्छ अरे भने, यहाँ नेपालमा नि त्यही 90 सालमै अब प्रजातन्त्र आएको, अन्त यसकै साइड इफेक्ट चाहिँ उहाँ पनि पर्यो। दसैँमा निस्केको, तिहारमा गइहाल्छौँ भने त्यस्ता तिहार त 20 तिहार जाँदा नि हामी पुगेका छौँ न।
तपाईँको उमेर कति हो
अहिले? म 53 भयो मेरो।
तपाईँले झन्डै झन्डै 33 त 33 युवा उमेरसम्म भुटानमा बिताउनु भयो, जन्मपछिको 33 आज 2 सिमाना पारी नेपालमा रहेर आफ्नो त्यो जन्मभूमि, आफ्नो ठाउँलाई सम्झिँदा कस्तो लाग्छ?
अब आफू जन्मेको जग्गा, आफू पढेको जग्गा, आफू खेलेको जग्गालाई त बिर्सिनु त चटक्कै सकिँदैन नि। जस्तै ठाउँ भए पनि म भुटाङ हुँ, म भुटनिस हुँ भन्नु चाहिँ म चाहिँ छोड्दिनँ, आफ्नो आइडेन्टिटी चाहिँ म लुकाउँदिनँ।
त्यहाँको परिवर्तनको गतिलाई कसरी दिशा दिने भनेर सोच्नुहुन्छ तपाईँहरू?
एउटा कुरो त युनिटी भएन हाम्रोमा, हामी डिभाइड भयौँ। अब कोही थर्ड कन्ट्री, कोही कहाँ भन्ने भएपछि, अहिले अब डिभाइड भएपछि त शक्ति पनि घट्दो रहेछ। त्यही कारणले अब लङ टर्म प्रोसेस सोचेर साथीहरू या नेताहरूले पनि त्यही सोचेका छन्।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा शरणार्थी शिविरमा रहेका भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ शनिश्चर शरणार्थी शिविरका लक्ष्मण धमला।
यो दर्तासँग जुन सम्बन्धित छ, शरणार्थी दर्ताको कुराहरू अहिलेसम्म धेरै मान्छेले छटपटाएर बसिरहेका छन्। नेपाल गभर्मेन्टले तत्काल यसलाई चाहिँ हेरिदिनुपर्छ, पोजिटिभली लिइदिनुपर्छ र प्रक्रियालाई चालु गर्नुपर्छ। डराउनु पर्ने स्थिति के हो भन्दा, अहिलेसम्म रिसेटलमेन्टको प्रक्रियामा हेर्दाखेरि धेरै मान्छेहरू, लोकल मान्छेहरू आबद्ध भएको कुराहरू चाहिँ हामीले बुझेका पनि छौँ। साथै पुनर्वास संस्था आइओएमले पनि जालसाजी काम गर्ने आफ्ना अधिकृतहरूलाई निकालेको अवस्था पनि छ। अहिलेको अवस्थामा त त्यसरी जुन चलिरहेको छ, बाहिर लोकल मान्छेहरूलाई पठाइरहेको छ भने भोलि दर्ता प्रक्रियामा जो असल भुटानी हो उसलाई चाहिँ फेड गराएर भोलि त्यही डकुमेन्टबाट फेरि अर्को नेसनल मान्छेलाई चाहिँ सही मान्छे बनाएर चाहिँ बाहिर पठाउँदैन सरकारले भन्ने कुरा त कुनै पनि विश्वासको कुरा त रहेन। र यसलाई के कसरी चेक एन्ड ब्यालेन्स हुन्छ भन्ने कुरा चाहिँ ठूलो चिन्ताको विषय मलाई पनि रहेको छ। विशेष कडा छानबिन हुनु पर्यो र यसमा चाहिँ अहिलेसम्मका यात्री संस्थाहरूले पनि निगरानी राखिदिनु पर्यो, नत्र बाहिर नेपाली मान्छेहरू पनि धेरै मान्छेहरू जान सक्ने जुन सम्भावना रहेको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ। पर्खिबस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।